نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. سورہ حجرات کے رکوع نمبر دو کا یہ آج دوسرا حصہ ہے. پہلے تلاوت سنتے ہیں اسی آیت کی جس پہ تھے ہم لوگ شروع سے، تاکہ ابھی تک جو کچھ بات ہوئی اس کو ہم غور کرتے ہوئے اس پر آگے بات کر سکیں. جی، تلاوت سنتے ہیں آیت نمبر 11 سے.
يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض الظن إثم ولا تجسسوا ولا يغتب بعضكم بعضا أيحب أحدكم أن يأكل لحم أخيه ميتا فكرهتموه واتقوا الله إن الله تواب رحيم.
دوبارہ دیکھتے ہیں اسی آیت کو. یا ایہا الذین آمنوا آمنوا اجتنبوا کثیر من الظن ان بعض الظن اثم ولا تجسسوا ولا یغتب بعضکم بعضا ایحب احدکم ان یاکل لحم اخیہ. اگر مطلب سمجھ میں آ رہا ہے تو سوال کا جواب دیں اپنے آپ کو. أَيَحِبُّ أَحَدُكُمْ أَنْ يَأْكُلَ لَحْمَ أَخِيهِ مَيْتًا فَكَرِهْتُمُوهُ وَاتَّقُوا اللَّهَ إِنَّ اللَّهَ تَوَّابٌ رَّحِيمٌ. اے ایمان والو، بہت زیادہ گمان کرنے سے پرہیز کرو، کیونکہ بعض گمان گناہ ہوتے ہیں. اور کسی کی عیب جوئی نہ کرو، اور نہ ہی تم میں سے کوئی دوسرے کی غیبت کرے. کیا تم میں سے کوئی یہ پسند کرتا ہے کہ اپنے مردہ بھائی کا گوشت کھائے؟ تم تو خود اس کام کو ناپسند کرتے ہو. اور اللہ سے ڈرو، اللہ تعالیٰ ہر وقت توبہ قبول کرنے والا، رحم کرنے والا ہے. ہم نے اس آیت کو دیکھا اور ابتدا سے ہم نے ظن پہ بات کی، بدگمانی پہ، کیونکہ بدگمانی جو ہے وہ انسان کو تجسس پہ لے جاتی ہے، اور تجسس کا اگلا درجہ ہوتا ہے غیبت. تو لہذا اب ہم غیبت کو دیکھیں گے کہ غیبت کیا ہوتی ہے اور کیسے کی جاتی ہے، اور کیا اس کے بارے میں بچنے کے لیے اس سے ہم لوگ کیا کر سکتے ہیں. اللہ سبحانہ تعالی ہمیں ایک خوبصورت انسان بنانا چاہتا ہے. آپ نے دیکھا کہ بچے کی عادت ہوتی ہے کہ وہ میلا ہو جاتا ہے بار بار، اور ماں کی عادت ہوتی ہے اس کو بار بار صاف کرتی ہے. وہ نہلاتی ہے، وہ جا کے مٹی میں کھیلتا ہے. وہ کپڑے بدلواتی ہے، اس کے کپڑے گندے ہو جاتے ہیں. ماں اس کو پاؤڈر لگاتی ہے، وہ جا کے کوئی ایسی چیز پکڑ لیتا ہے جس سے وہ بدبودار ہو جائے. یہ ہر سارا دن ہم لوگ دیکھتے رہتے ہیں گھروں میں، جہاں خاص طور پہ چھوٹے بچے ہیں. بالکل اسی مثال کو ذہن میں رکھتے ہوئے سوچئے کہ اللہ سبحانہ تعالیٰ کو بھی اپنے بندوں کو صاف ستھرا رکھنا ہے، اور جس گندے برتن میں کھانا نہیں کھا سکتے نا، اسی طرح گندے برتن میں ایمان نہیں سجے گا. اللہ تعالیٰ نے دلوں کے اندر اپنا مقام بنایا، اپنی جگہ بنائی. اللہ تعالیٰ کا نور بندہ مومن کے سینے میں سماتا ہے. لہٰذا ضرورت ہے اس چیز کی کہ دل کو صاف کیا جائے، اس برتن کو صاف کیا جائے. تبھی تو اللہ تعالیٰ نے ایسے دلوں کو تقویٰ کے لیے قبول کیا تھا، پسند کیا تھا. تو لہٰذا ہم سب اس وقت اپنے آپ کو خوبصورت کرنے کی کوششیں کر رہے ہیں. بظاہر چہرے کو صاف کیا جاتا ہے، خوبصورت کیا جاتا ہے، میک اپ کیا جاتا ہے، لیکن اب کسی بھی اچھے ڈاکٹر کے پاس جائیں گے تو وہ کیا کہتا ہے کہ خوراک اچھی کرو، فریش فروٹ کھاؤ، ویجیٹیبلز کھاؤ، یہ فلان دوا پیو، اس سے تمہارا خون صاف ہوگا. آپ کہتے ہیں میں تو چہرے کے دانوں پہ پریشان تھی، میں تو اپنی سکن کو اچھا کرنے آئی تھی، لیکن یہ تو مجھے کچھ اور ہی دینے لگے. تو پھر وہ بتائیں گے کہ نہیں، اصل حسن جو ہے وہ جسم کے اندر سے آتا ہے، صحت مند ہوں گے تو چہرہ بھی سجے گا. تو لہٰذا اس وقت ہم سب کو ان گندگیوں کو اپنے آپ سے نکالنا ہے، بدگمانیاں نہیں کرنی انشاءاللہ تعالی. اور اگر اتنی بات پہ عمل کر لیں تو آپ کی زندگی کے 30% مسائل جو ہیں معاشرتی نوعیت کے وہ درست ہو سکتے ہیں. آپ نے کبھی محسوس کیا اس چیز کو؟ ایک لمحے کے لیے بدگمانی کرنا چھوڑیں، آپ دیکھیں کہ آپ کا دل ہلکا ہونے لگتا ہے. ارے چھوڑو، میں کہاں پڑ گئی، ایسی نہیں ہوگی. ساتھ ہی آپ کو لگتا ہے کہ آپ کے کندھوں سے ایک بوجھ اتر گیا. مجھے تو خود اپنے بارے میں ایسے لگتا ہے کہ میں نے جو چیز پڑھانی ہوتی ہے نا، وہ اللہ تعالیٰ مجھے پہلے سے دکھا دیتا ہے. یعنی ابھی جب میں یہ بتانے کے لیے آنا چاہ رہی تھی تو میں نے کہیں فون کیا، مجھے فون کرنا تھا، ضرورت تھی ان سے بات کرنے کی، تو فون مل گیا. پھر اس کے بعد میں نے ان کی آواز بھی سن لی اور ایک دم فون کٹ گیا نا. پھر اس کے بعد میں نے دوبارہ ٹرائی کیا تو فون جو تھا وہ لگا کہ بیل ہو رہی ہے لیکن کسی نے اٹھایا نہیں. پھر مجھے تیسری بار موقع، مطلب میں نے ایک تین ٹرائی کی، تیسری بھی ظاہر ہے کہ تین ہی دفعہ آپ کسی کو کر سکتے ہیں، تو پھر ملا ہی نہیں. اب اگر میں اپنے آپ کو سوچتی اس بات پہ کہ دیکھا میری آواز سن کے بند کر دیا، پھر دوسری دفعہ میں نے فون کیا تو بیل ہوتی رہی تو اٹھایا ہی نہیں، اور تیسری دفعہ تو پتہ نہیں اس کی بیٹری بھی نکال دی ہوگی. آپ سوچیں اگر میں اس طرح سوچوں اور بالکل اس سے اگلے لمحے میں نے پڑھانے کے لیے آنا تھا تو میرا دل کتنا بوجھل ہوتا، کتنی پریشان میں ہوتی. اور اگر میں نے اس کو سوچا نہیں ایسا نہیں، اور الحمدللہ مجھے پتہ بھی چل گیا کہ انہوں نے جان کے نہیں ایسا کیا، وہ اس وقت ان کا پرابلم تھا، یعنی کل بات کرنی تھی، لیکن بظاہر حالات ایسے لگتے ہیں کہ جیسے کسی نے آپ کے ساتھ جان کے یہ کیا. تو ایسے وقت میں اگر میں اس کو سوچتی تو میرا نہیں خیال کہ میں آپ کو اتنے اطمینان سے پڑھا سکتی. الحمدللہ پتہ چل گیا کہ ایسی بات نہیں ہے. تو شیطان اس طرح سے رخنے ڈال کے ہلکے ہلکے سوراخ ڈالتا ہے اور پھر اس میں جگہ بنا لیتا ہے. تو لہٰذا بدگمانی سے بچنا ہے تاکہ ہم لوگ اپنے آپ کو ہلکا پھلکا محسوس کریں. پھر اس کے بعد ولا تجسسو پہ ہم نے بات کی، تو تجسس دیکھ لیتے ہیں آپ کہ تجسس جو ہے وہ انسان کو کہاں تک لے جاتا ہے. پہلے تجسس ہوتا ہے، اب آپ نے جو بات سنی ہوتی ہے نا وہ آپ کے پیٹ میں اچھل رہی ہوتی ہے، کریں کیا؟ پھر آپ کسی تیسرے کو بلاتے ہیں، ادھر ادھر آؤ، یہ ہو رہا ہے، وہ ہو رہا ہے، مجھے یہ پتا، اچھا کسی کو بتانا نا. اسی کا نام ہے غیبت. ولا یغتب بعضکم بعضا، اور بعض بعض کی غیبت نہ کرے. غیبت کا روٹ وہی ہے جو غیب کا روٹ ہے. سوال پیدا ہوتا ہے کہ غیبت کس کو کہتے ہیں اور اس کی عموماً کیا صورتیں ہوتی ہیں. اللہ تعالیٰ نے یہاں جو اس کی کیفیت بیان کی اس کو پہلے دیکھ لیتے ہیں. آیت میں فرمایا ولا یغتب بعضکم بعضا، اور نہ تم میں سے بعض بعض کی غیبت کرے. پھر کہا ایحب احدکم، کیا پسند کرتا ہے تم میں سے کوئی، کیا ان یاکل لحم اخیہ میتا، کہ وہ کھائے گوشت اپنے مردہ بھائی کا. جواب دیں اپنے آپ کو، پسند کرتے ہیں، کھانا پسند کریں گے بھائی کا گوشت، اور وہ بھی مردہ اور وہ بھی کچا جس میں سے خون بہ رہا ہو، آپ اس کو پکڑیں اپنے منہ کے ساتھ لیجئے، کیسا لگے گا سوچ کے؟ اس میں سے تازہ تازہ خون گرے، آپ کھائیں اور ساتھ ہی آپ کے ہونٹوں کی طرف سے خون کی دھاریاں بہنے لگیں. کاٹنا چاہیں تو دانتوں میں پھنس جائے، کچا گوشت تو ویسے کسی کا نہیں کھایا جا سکتا، اور کہاں کسی مردہ کا. آپ تصور میں کریں ذرا، ایک مردہ سامنے لیٹا ہوا ہے اور وہ اپنا ہے، اور آپ نے اس کا گوشت چھری لائے، اس کا ایک ٹکڑا کاٹا، جو چاہیں جہاں سے مرضی، دنیا میں اس کے جس معاملے کی برائی کرتے تھے نا، اسی معاملے اسی جسم کے حصے کو کاٹ دیں. کسی کی اگر شکل و صورت میں کوئی بات لگتی تھی تو اس کے چہرے سے اس کا ناک کاٹ لیں، अगर उसकी जुबान की कोई बात आपको बुरी लगी तो निकालिए उसकी जुबान, काटिए और डालें अपने मुंह में। किसी के कद काठ की बात थी, कुछ और थी, और फिर उसको खाना पसंद करें, कैसा लगेगा? बड़ी तकलीफ दे हालत हो सकती है ये, इंसान अगर सोचे तो कोई भी पसंद नहीं करेगा। अल्लाह ताला ने खुद ही फरमा दिया, फकरिह तुमोह, तुम तो इससे कराहत करोगे, मकरूह जानोगे, तुम्हें तो अच्छा नहीं लगेगा। तो लिहाजा वत्तकुल्लाह, और अल्लाह से डर जाओ। इन्नल्लाह तव्वाबुर रहीम, अल्लाह ताला तौबा कबूल करने वाला और मेहरबान है। यहाँ जो मिसाल दी गई ये बड़ी ज़बरदस्त मिसाल है, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस में इसकी मज़ीद तस्दीक की। एक दफ़ा आप सफ़र में थे, आपके साथ दो सहाबा थे, बातें करते करते उन्होंने माइज एक सहाबी थे जिनसे जिना हुआ और उसके बाद उनको रजम कर दिया गया, उनकी बातें शुरू कर दी। अब नबी सल्लल्लाहु अलैहि वसल्लम के कान में बात पड़ी, आपने फौरन नहीं रोका, और ये आपका खूबसूरत अंदाज था, फौरन नहीं रोकते थे, चलते गए। जब थोड़ी दूर आगे गए तो आपने देखा कि एक मुर्दा गधा है और उसकी लाश सड़ रही है ज़मीन पे पड़ी हुई। अब वहाँ रुके और आपने अपने उन साथियों से कहा कि नोश फरमाइए, इस गोश्त को खाइए। तो कहने लगे कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, हम इसको कैसे खाएंगे? तो आपने फरमाया कि इससे पहले तो अभी तुम इससे भी ज़्यादा मकरूह चीज़ खा रहे थे, और तुम अपने भाई, मुर्दा भाई का गोश्त खा रहे थे। लिहाजा बहुत सोचने की ज़रूरत है। गीबत अमूमन ख़वातीन का पसंदीदा शुगल होता है, बहुत खुशी से खाती हैं ये गोश्त, और फिर उसके बाद उनको मालूम नहीं कि कहाँ उनकी नमाजें गईं, कहाँ उनके रोज़े गए। एक दफ़ा नबी सल्लम के पास एक मामला लाया गया, आपको मालूम हुआ कि ये दो औरतें रोज़े से हैं और इन्होंने गीबत की है। आपने उनसे उनके सामने कुछ खाने की चीज़ पेश की तो कहने लगी कि अल्लाह के नबी सल्लम, हम तो रोज़े से हैं। कहा नहीं, तुम रोज़े से नहीं हो। कहा नहीं, कुछ खाया होगा तो अच्छा, कह करके देख लेते हैं, अगर खाया होगा तो निकल आएगा। और उनके सामने बर्तन लाए गए और कहा गया कि अपने हलक में उंगली डाल के कह करो, और जब उन्होंने कह की तो उसके नतीजे में ताज़ा गोश्त के टुकड़े उनके मुंह से निकले। फरमाया, ये वो गीबत है जो तुम अपनी तीसरी बहन की कर रही थी, तो इस वजह से तुम्हारा रोज़ा तो वो टूट गया। अब आप देखें कि ये चीज़ अल्लाह ताला ने इतनी कराहत से जो पेश की, तो आखिर क्या ज़रूरत नहीं हमें कि हम इस बात पे गौर से बात सुने और तफसील से बात इस पे करें? क्योंकि मुझे लगता है कि अगर हमारी ज़िंदगियों से ये तीन चीज़ें निकल जाए ना, बदगुमानी, तजस्सुस और फिर गीबत, तो हम बहुत ही ज़्यादा मुफीद काम करने के काबिल हो जाएं, हमारे वक्त का कसीर हिस्सा जो है वो बच जाएगा इंशाअल्लाह ताला। तो गीबत किसको कहते हैं? नबी सल्लल्लाहु अलैहि वसल्लम ही ने इसकी तारीफ फरमाई। सही मुस्लिम की रिवायत है, आपसे सहाबा कराम ने पूछा कि जो बात कहता हूँ अगर वो मेरे भाई में मौजूद हो तो क्या फिर भी वो गुनाह है? तो आपने फरमाया, हाँ, अगर वो इसमें मौजूद है तभी तो वो गीबत है, और अगर वो उसमें नहीं और तुमने उसकी वो बात करी तो वो तो बुहतान होगा। और बुहतान की सज़ा शायद कुछ लोगों को मालूम हो कि अगर किसी ने किसी पे बुराई का बुहतान लगाया तो 80 कोड़े उसकी सज़ा है। एक रिवायत में आता है कि अलगीबतु अशद्दु मिनज़्ज़िना, गीबत ज़िना से भी ज़्यादा शदीद चीज़ है। कैसे? ज़िना तो एक से हुआ ना, एक की ज़िंदगी दो के बीच में मामला रहा ज़्यादा से ज़्यादा, लेकिन गीबत से मुआशरे के अंदर एक बहुत ही ज़्यादा बिगाड़ पैदा होता है। तो लिहाजा गीबत जो है वो किसी भी मुआशरे का एक नासूर होता है, वो किसी भी मुकाम पे जाके की जाए, किसी की जाए, लेकिन उससे कभी खैर नहीं निकलती। तो लिहाजा गीबत की असल बात समझ में आ गई। याद रखिए कि गीबत ज़ुबान से भी की जाती है और साथ साथ इशारों से भी की जाती है, ताना जनी से भी, लिख के भी गीबत होती है। कोई ये ना सोचे कि ये सिर्फ ज़ुबान का फेल है, हकीकत में ये दिल का फेल है। ज़ुबान पे आता है तो बोल पड़ते हैं, हाथों में आता है तो लिख लेते हैं किसी की गिफ्तें, बाज लोग लिख लिख के गिफ्तें करते हैं दूसरों की, बस सिर्फ आंखों के इशारों से गीबत कर देते हैं। इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं, गीबत ये है कि तुम अपने भाई का तज़करा इन अल्फाज में करो कि अगर उसको पता चल जाए तो उसको नागवार गुजरे। इमाम रागिब अपनी डिक्शनरी में ये तारीफ लिखते हैं, गीबत ये है कि इंसान दूसरों के ऐब बयान करे जबकि इनको बयान करने की ज़रूरत ना हो। इस पे ज़रा गौर करें, ज़रूरत नहीं होती और हम बयान करते ही जाते हैं। ज़रा सोचें, जहां हम दूसरों के ऐब गिनते हैं वाकई उस वक़्त ज़रूरत होती है। इमाम इब्नुल असीर अपनी किताब निहाया में फरमाते हैं, गीबत ये है कि तू किसी इंसान की बुराई जो इसमें मौजूद है इसकी अदम मौजूदगी में बयान करे, यानी जब वो तुम्हारे पास नहीं था। और इसी तरह बहुत सारी तारीफें हैं गीबत की कि जिससे ये मज़मून हमारे सामने खुल के आ जाता है। ये दीन के मामले में भी की जा सकती है, किसी के दीन पे नक्स निकाला जाए, और ये दुनिया के मामले में भी की जा सकती है। ये किसी की तख्लीक के बारे में भी की जा सकती है, यानी उसकी जिस्म का कोई ऐब है तो उसको बयान किया जाए। इसी तरह इमाम नववी, आपको मालूम है कि बहुत बड़े इमाम गुजरे हैं और इन्होंने हदीस में बहुत आला काम किया, कहते हैं कि गीबत ये है कि किसी की ऐसी खूबी बयान करना जो इसे नापसंद हो, ख्वाह वो खूबी और सिफत किसी शख्स के बदन में हो, दीन की खूबी हो या दुनिया की, इसके नफ्स में हो या पैदाइश में हो, अखलाकी हो या माली। यानी किसी को ये कहना ना फलां बड़ा गरीब है तो ये भी गीबत हो जाएगी बुरे रंग में का। किसी को ये कह दिया ना फलां बड़ा कंजूस है, ये भी गीबत होगी माल के मामलात में, फलां बड़ा फजूल खर्च है। औलाद की खूबी हो या बीवी की और खादिम की, यानी किसी के खादिम के बारे में भी उसकी गैर मौजूदगी में कोई बुरी बात कही तो वो भी गीबत में आ जाएगी। कपड़े में कोई नक्स हो या हरकात व सकनात में, सोचें ज़रा कपड़ों में कैसे नक्स निकलते हैं, क्या पहना हुआ था, कैसी लग रही थी, और हरकात व सकनात कैसी हरकतें कर रही थी, बड़ी होशियार लग रही थी। हंसमुख होने में कोई खामी हो या तेवरी चढ़ाने में, किसी का ये कहना बड़ा हंसती है, इस तरह है बड़ा, या मतलब ये नहीं मुराद कि अब इसके बारे में कोई अच्छा जुमला भी नहीं बोल सकते, वो बात करना जो अगला पसंद ना करे। गरज के जिस चीज का भी किसी से ताल्लुक हो, ख्वाह इसका जिक्र बोलकर करे या इशारे किनाए से, वो गीबत ही है। अल्लाह अकबर, मुझे तो ऐसे लग रहा है कि बच नहीं सकते। एक ही तरीका है, नजा मन समत, बच जाएगा वही जो खामोश रहेगा। निजात पा जाओगे अगर खामोश रहोगे। इब्न तीन एक गुजरे हैं, कहते हैं कि पीठ पीछे किसी की नापसंदीदा हरकत का जिक्र करना गीबत है। और इस पे इससे भी जबरदस्त बात जो इल्म का काम करने वालों के लिए है, इमाम नववी की, कहते हैं यानी बास इल्म का दावा करने वालों ने कहा है और बास इस्लाह का इरादा करने वालों ने कहा है, बास लोग दूसरों की गीबत करते हुए अल्लाह हमें मुआफ़ फरमाए, अल्लाह हम पर रजू करे, हम अल्लाह की तरफ रजू करने वाले हैं, हम अल्लाह से सलामती मांगते हैं जैसे अल्फाज अदा करते हैं, ये सब गीबत में शामिल हैं। यानी इसे मतलब क्या कि किसी की बुराई कर लेना और उसके बाद ये जुमले भी बोल देना, अल्लाह मुझे माफ़ करे, अल्लाह ताला ये कर दे, इसके बावजूद वो शख्स गीबत ही होगी। यानी उसमें ये नहीं आप कह सकते कि गीबत नहीं रही और उसके कोई गुनाह कम हो गया। तो लिहाजा गीबत से इंसान को बहुत ही ज़्यादा बचना है। अल्लाह ताला ने कुरान पाक में बहुत जगह इस बात को सामने रखा। याद रखिए कि गीबत के अंदर एक और चीज़ शामिल हो जाए तो वो नमीम बन जाती है, नमीमा, चुगलखोरी जिसको कहते हैं। फ़र्क क्या होता है दोनों में? गीबत सिर्फ ज़ुबान के चस्के के लिए की जाती है, और नमीमत में क्या होता है कि दूसरे के घर में फितना डालना, चुगलखोरियाँ, ہیزم بردار کہتے تھے عرب لوگ چغل خور شخص کو، لکڑیاں اٹھا کے ادھر سے ادھر جانے والا، کیسے کہ جیسے آگ جلانے والا ادھر سے لکڑی اٹھاتا ہے اور ادھر اٹھاتا ہے اور ادھر اور جمع کر کے آگ لگاتا ہے، چغل خور شخص بھی یہی کرتا ہے، اس سے بات ایک لی، ایک اس سے لی، ایک اس سے لی، اور لڑائی اور جھگڑے اور فساد کی آگ برپا کر دی. اللہ تعالیٰ نے اس چیز کو بڑی سختی سے منع کیا. اس کے بارے میں چند روایتیں آپ کے سامنے رکھوں گی، جس سے خاص طور پہ صرف غیبت پہ بات ہو، کیونکہ باقی باتیں جہاں آگے آئیں گی تو ہم انشاءاللہ اس پہ زبان کی جو برائیاں ہیں اس پہ مزید بھی بات کریں گے. لیکن غیبت کے بارے میں آپ نے فرمایا، ابو حذیفہ رضی اللہ تعالیٰ عنہ کی روایت ہے، حضرت عائشہ سے روایت کرتے ہیں کہ فرماتی ہیں میں نے نبی صلی اللہ علیہ وسلم سے عرض کیا، آپ صلی اللہ علیہ وسلم کو صفیہ کس طرح کفایت کرتی ہیں، یعنی وہ بہت چھوٹی ہیں، یعنی آپ نے ان کے چھوٹے قد کی بات کی کہ آپ کیسے ان سے تسکین لیتے ہیں. آپ نے فرمایا تو نے ایسی بات کی ہے کہ اگر اس کو سمندر میں ڈال دیا جائے تو وہ کڑوا ہو جائے. وہ کہنے لگیں میں نے ایک انسان کی حیثیت بیان کی ہے، یعنی میں نے تو ان کے قد کی بات کی ہے نا. آپ نے فرمایا میں کسی انسان کی حیثیت کے بارے میں بات کرنے کو بھی پسند نہیں کرتا، یعنی صرف ٹھگنی جس کو اپنے لفظوں میں اردو میں کہتے ہیں نا، اگر عربی کا ترجمہ لفظ رکھے نا قصیرہ، کہ بس وہ چھوٹے قد کی ہیں، تو اس پہ نبی صلی اللہ علیہ وسلم نے آپ کو منع فرما دیا اسی بارے میں. اس سے بھی ایک چیز یہ معلوم ہو گئی کہ غیبت جو ہے وہ کتنی بری چیز ہے. اسی طرح ایک اور روایت حضرت انس بن مالک رضی اللہ عنہ سے ہے، اور یہ جو پہلی روایت آپ کے سامنے رکھی یہ سنن ابی داؤد کی تھی، اور اب جو دوسری ہے یہ بھی ابو داؤد ہی کی روایت ہے. حضرت انس بن مالک سے روایت ہے، کہنے لگے کہ رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا جب مجھے معراج کرائی گئی تو میں ایسے لوگوں کے پاس سے گزرا جن کے ناخن پیتل کے تھے، کاپر، جن سے وہ اپنے چہرے نوچ رہے تھے. تصور میں لائیں ذرا، کبھی پیتل یعنی کاپر کا کوئی وائر ہو اور وہ چھل جائے، بازو میں لگ جائے، ہاتھ میں لگ جائے تو خون نکل آتا ہے، اور وہ لوگ اپنے ناخنوں سے اپنے منہ کو نوچ رہے تھے. میں نے کہا اے جبرائیل علیہ السلام یہ کون ہے؟ انہوں نے جواب دیتے ہوئے کہا یہ لوگوں کا گوشت کھایا کرتے تھے اور ان کی عزتوں پر حملہ کیا کرتے تھے. اللہ تعالیٰ ہمیں بچا کے رکھے اس سے. ایک اور روایت حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے صحیح مسلم میں ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا مسلمان مسلمان کا بھائی ہے، نہ اس کی خیانت کرے، نہ اس سے جھوٹ بولے، نہ اس کو ذلیل کرے، کیونکہ ایک مسلمان مکمل طور پر دوسرے مسلمان پر حرام ہے، یعنی اس کی عزت، اس کا مال، اس کا خون، تقوی یہاں ہے. یعنی آپ نے اپنے دل کی طرف اشارہ کیا، یشیر علی صدری، اور کہا تقوی یہاں ہے، اتقوی ہاہنا، اتقوی ہاہنا. اور پھر آپ نے فرمایا آدمی کے لیے یہی برائی کافی ہے کہ وہ اپنے کسی مسلمان بھائی کو حقیر سمجھے، اور یہ حقیقت ہے کہ حقیر سمجھنے ہی سے کسی کی برائی ہوتی ہے. جس کی آپ کے دل میں عزت ہو آپ کبھی اس کے بارے میں غلط بات کر ہی نہیں سکتے، ممکن ہی نہیں کہ انسان کی زبان کھلے کسی کے خلاف. اسی طرح ایک اور روایت حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ ہی سے ہے، نبی صلی اللہ علیہ وسلم نے فرمایا ایک دوسرے سے حسد نہ کرو، دوسرے سے بھڑ کر بولی نہ دو، نہ نفرت کرو، اور نہ پیٹھ پیچھے عیب جوئی کرو، اور نہ ہی اپنے بھائی کے سودے کے اوپر سودا کرو. یعنی دو کی آپس میں ڈیل چل رہی تھی، ابھی فائنل نہیں ہوئی تو آپ نے اس سے کوئی اچھی ڈیل دے دی، جیسے عموماً آکشنز میں ہوتا ہے، اور اللہ کے بندو بھائی بھائی بن جاؤ، مسلمان مسلمان کا بھائی ہے، نہ اس پر ظلم کرے، نہ اسے ذلیل کرے، نہ اسے حقیر سمجھے، اور تقویٰ یہاں ہے. تین بار آپ نے فرمایا کہ آدمی کے لیے یہی برائی کافی ہے کہ اپنے مسلمان بھائی کو حقیر سمجھے، اور ایک مسلمان پر دوسرے مسلمان کا خون، اس کا مال اور اس کی عزت حرام ہے. اور آپ نے فرمایا اس میں کوئی شک نہیں کہ زندہ کی نسبت مرے ہوئے مسلمان کی غیبت کرنا بہت ہی برا ہے. ایک دفعہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے سامنے کسی نے کسی فوت شدہ کی غیبت کی تو کہنے لگی کہ زندہ انسان کافی ہیں کہ تم ان کی برائی کرو، مرنے والوں کو تو چھوڑ دو. और बाज़ दफ़ा देखिए जब दिल सख्त हो जाते हैं ना तो लोग दुनिया से गए हुए लोगों तक को नहीं छोड़ते, कभी किसी से इख्तलाफ होता है, माँ बाप तक को मैंने देखा कि बच्चे मरने के बाद उनकी भी बुराई करते से नहीं चूकते, उन्होंने हमारी अच्छी तरबियत नहीं की, उन्होंने हमें ये नहीं दिया, इंसाफ नहीं करते थे, नहीं छोड़ दीजिए, अब अल्लाह के ऊपर उनका मामला, दुआ कर दें तो बेहतर होगा, लेकिन ऐसा ना करें कि उसके साथ उसकी बुराई करें। इसके बारे में एक और रिवायत भी है जो अभी आपके सामने रखी, अबू दाऊद की है, ये पहली रिवायत सही मुस्लिम की थी, और हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा कहती हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब तुम्हारा साथी फौत हो जाए तो इसको छोड़ दो और इसकी बुराई में ना पड़ो। एक और हदीस जिसने कम अज़ कम मुझे बहुत हिलाया था मैं आपके साथ शेयर करूँगी, अबू दाऊद ही की रिवायत है ये भी और अबू बरज़ा असलमी से रिवायत है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ए वो जमात जो ज़ुबान से ईमान तो लाए हो और ईमान उनके दिलों में दाखिल नहीं हुआ, मुसलमानों की गीबत न किया करो और न इनकी खुफिया बातों की टोह लगाया करो, क्योंकि जो इनके खुफिया ऐबों की टोह लगाएगा यानी तजस्सुस करेगा तो अल्लाह ताला इसके ऐबों की टोह लगाएगा, और जिसके अयूब की टोह अल्लाह लगाएगा तो इसको इसके घर में जलील कर देगा। यानी ऐसा शख्स जो दूसरों के बारे में तजस्सुस रखता है, फलां क्या कर रहा है, उसके घर में क्या हो रहा है, वो कर रहा है, अल्लाह ताला उस बंदे को उसके घर के अंदर जलील करेगा। और आप देखिए कि घर वालों में जब इज्जत नहीं रहती ना तो बाज़ लोग खुदकुशी भी कर लेते हैं। अल्लाह अकबर, ये मोमिन का काम नहीं हो सकता। अमूमन आप देखिए कि लोग घरों में बैठ के ऐसे ऐसे काम करते हैं ना तो अल्लाह ताला घर वालों के अंदर उसकी नज़र को उसके सामने गलत कर देगा। एक और रिवायत मस्तूरत बिन शद्दाद से और अबू ये भी अबू दाऊद की रिवायत है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसने किसी मुसलमान की गीबत के सिलसिले में एक लुकमा खाया, तवज्जो रखिएगा बड़ी अहम बात है, जिसने किसी मुसलमान की गीबत के सिले में एक लुकमा खाया अल्लाह ताला इसको इतना ही जहन्नुम से खिलाएगा, और जो किसी मुसलमान की गीबत के सिलसिले में कुछ पहनाया गया तो अल्लाह ताला इसी कदर इसको जहन्नुम से पहनाएगा, और जो किसी आदमी के ज़रिए किसी शोहरत और दिखावे की जगह पर खड़ा हुआ अल्लाह ताला इसको क़यामत के दिन शोहरत और दिखावे की जगह पर खड़ा कर देगा। यहाँ किन लोगों की बात है असल में कि जो गीबतें कर करके दूसरों से फ़ायदे लेते हैं। अभी हम असबाब पे बात करेंगे कि गीबत होती किन वजूहात पे, तो उसमें एक सबब होता है कि बाज़ लोग किसी दूसरे की नज़रों में अच्छा बनने के लिए किसी तीसरे को लट डाउन कर देते हैं, मेरी जगह बनी रहे। जैसे यूसुफ अलैहिस्सलाम के भाइयों से भी एक खता हो गई थी कि भाई को निकाल दो, कत्ल तक वो तो आ गए थे ना, तो इस तरह किसी कोई ऐसा फ़ायदा लेना मतलब कि इससे क्या मुराद है, और ऐसे बंदे को अल्लाह ताला फिर क़यामत के दिन मशहूर कर देगा कि ये झूठा है। यानी इसकी बहुत ज़्यादा तफसीलात हैं जो इस वक्त हमारी ज़रूरत नहीं, लेकिन अगर डरना हो तो बात इतनी भी काफ़ी है कि हर इंसान जो करेगा कल भरेगा, उसके साथ मामला जो है वो दुरुस्त होना चाहिए दूसरों के साथ, क्योंकि जब तक हमारे मामलात लोगों के साथ दुरुस्त नहीं होते अल्लाह ताला के साथ दुरुस्त नहीं हो सकते। एक और रिवायत हज़रत उसामा बिन शुरैक से रिवायत है, फरमाते हैं कि बद्दू लोग यानी जो कम पढ़े लिखे लोग होते थे हाजिर होकर नबी सल्लल्लाहु अलैहि वसल्लम से पूछने लगे हम पर फलां चीज़ में हरज है और फलां चीज़ में हरज है। जैसे हम छोटी छोटी बातों में पूछते हैं ना ये कर लें तो ठीक है, क्या फ़र्क पड़ता है, बहुत सारे लोग पूछते हैं ना अच्छा इससे क्या होता है, छोटी छोटी बातें पूछने लगे। आपने इनसे फरमाया अल्लाह के बंदो, अल्लाह के हाँ इस बात में हरज और हलाकत है कि आदमी अपने भाई की इज्जत को मजरूह करे। यानी किसी की इज्जत को मजरूह करना या उसकी इज्जत चली जाए इस पर भी अल्लाह ताला को बंदे के ऊपर गुस्सा आता है। और एक रिवायत और जो वाकई बहुत ही ज़्यादा हमसे तदब्बर मांगती है वो सईद बिन ज़ैद की है, नबी सल्लल्लाहु अलैहि वसल्लम से रिवायत करते हैं कि सबसे बड़ा हुआ सूद मुसलमान की इज्जत और आबरू में नाहक तौर पर ज़ुबान दराज करना है। यानी ज़ुबान खोलना किसी के बारे में सूद है। क्यों? आप देखिए कि सूद में क्या होता है, असल के ऊपर इजाफे जाते हैं ना, तो जब हम ज़ुबान खोलते हैं दूसरों के लिए इतनी बुराई नहीं होती जितनी हम बयान कर देते हैं, तो वो जो एक्स्ट्रा चीज़ है ना हमारी तरफ से, वो ऐसे ही हमारे खिलाफ जमा हो रहा है जैसे सूद की रकम इंसान के खिलाफ जमा होती है। क्या इसके बाद भी दिल चाहता है इंसान का कि वो किसी के बारे में बात करें? फिर बात समझ में आ रही है कि अबू बकर रज़ी अल्लाह तआला अन्हु क्यों ज़ुबान खींचते थे? हमारी ज़ुबानें तो मुँह में रहनी नहीं चाहिए। आपने फरमाया कि सबसे ख़तरनाक सूद मुसलमान की इज्जत को हकीर समझते हुए उस पर अपनी बात को खोलना, ज़ुबान लंबी करना। क्योंकि आप देखिए कि इज़्ज़त बड़ी अजीज़ होती है इंसान को। शायद आप देखें दुनिया में हम जो भी करते हैं ना, उसमें अक्सर के पीछे इज़्ज़त लेना होता है। कपड़े पहनते हैं इज़्ज़त होगी, घर अच्छा होगा तो इज़्ज़त होगी, गाड़ी अच्छी होगी तो इज़्ज़त होगी, किसी की दावत करेंगे ज़्यादा खिलाएंगे तो इज़्ज़त होगी, होटल लेंगे अच्छा होटल लेंगे तो इज़्ज़त इज़्ज़त। और सोचिए वो लोग जिनके सामने इंसान इज़्ज़तें बनाता फिरता है, कल क़्यामत के दिन उसके बारे में क्या होगा, क्या हाल होगा उसका। और जो मैंने आपको शुरू में वो रिवायत सुनाई थी उसका हवाला नोट कर लीजिए कि जिसमें दो सहाबी आपस में बात कर रहे थे तो आपने फिर उस पर उनको कहा कि गधे का गोश्त खाओ। तो ये रिवायत जो है ये अबू दाऊद ही की है और अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु इसके रावी हैं। एक आखिरी रिवायत आपके सामने रखूंगी, जुंदुब बिन अब्दुल्ला से है। कहते हैं कि मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कहते हुए सुना, जो झूठी शोहरत करेगा अल्लाह ताला क़यामत के रोज़ इसकी झूठी शोहरत की तशहीर करेगा, यानी उसको मशहूर कर देगा, और जो किसी मुसलमान को मुशक्क़त में डालेगा अल्लाह ताला क़यामत के दिन इसको मुशक्क़त में डाल देगा। सहाबे कराम ने अर्ज़ किया, ए अल्लाह के रसूल हमको वसीयत कीजिए। आपने फरमाया, सबसे पहले इंसान का पेट बदबूदार होता है। ऐसे ही ना, गंदगी जिस्म से तो बाद में निकलती है ना, पहले अपने पेट में होती है। तो जो कोई सिर्फ हलाल खा सकता हो इसको ऐसा ही करना चाहिए, और जो यही कर सकता हो कि इसके और जन्नत के दरमियान खून बहाने की वजह से एक मुट्ठी भर फासला हायल ना हो तो इसको ये करना चाहिए। इसकी शरह में मुफसर लिखते हैं कि मुराद क्या है कि मोमिनों के बारे में नाजेबा बातें करने से रुकना चाहिए। सरसरा कहते हैं इसको अरबी में, हर वक्त बोलते ही जाना। और आप देखिए जो जितना ज़्यादा बोलता है ना वो उतनी ही दूसरों की बुराइयां जो है वो ज़्यादा करता है। तो लिहाजा इंसान को इन चीज़ों को डरना चाहिए करते हुए, ऐसा ना हो कि वो फिर किसी के साथ ज़्यादती कर दे और बाद में उसका नुकसान उसको हो जाए। अब सवाल पैदा होता है कि फिर इंसान गीबत करता क्यों है? मेरा ख्याल है कि जितनी रिवायात आपके सामने रखेंगी इसमें से अक्सर, पूरी नहीं तो अक्सर रिवायतें तो हम पहले से जानते हैं ना, और बहुत सारे मुस्लिम जानते हैं, लेकिन इसके बावजूद रुख क्यों नहीं सक जाते? तो इसकी वजूहात देखते हैं और फिर देखेंगे कि कोई गीबत कर रहा है तो फिर उसके साथ हम क्या करें। कुछ चीज़ों को देखते हैं, और ये टॉपिक इसलिए भी अहम है कि फिर जब हम अपने अमल में ले आएंगे, आपने ख़त्म किया ना अपनी ज़िंदगी से गीबत को तो वो सिर्फ आपसे नहीं ख़त्म हुई, जिन लोगों के साथ आप करते थे उनके साथ भी एक सिलसिला जो है इसका कट डाउन हो जाएगा। तो लिहाजा असबाब क्या हैं मुख्तसरन बात करूँगी, सिर्फ पॉइंट्स दे देती हूँ, फिर तफसीलात तो इंशाल्लाह ताला आपके साथ बाद में बीच में आती ही रहती हैं। तो पहली बात क्या है कि इंसान जो गीबत करता है उसका सबब क्या होता है? अपनी ज़ात के लिए बदला लेने की कोशिश। यानी बाज़ दफ़ा किसी के लिए दिल में गुस्सा होता है तो उसको सुकून देने के लिए किसी तीसरे शख्स के साथ इंसान उसकी बुराई कर देता है, साथ ही साथ अपने लिए चेकलिस्ट बनाते जाए। जो भी सबब मैं दूंगी इसके नीचे एक लाइन छोड़िए और अपना मुहासबे के लिए लिखिए, क्या मैं ऐसा करती हूँ? और फिर सोचे एक एक सबब को बाद में अपने सोचना है, क्या मैं अपनी ज़ात के बदले की कोशिश तो नहीं करती। दूसरा सबब होता है दूसरों के हक में नफरत और कीना रखना, और फिर इसी से इंसान बुराई करता है ना, कीना एनिमिटी जिसको बोलते हैं, एनवी बोलते हैं आप किसी के लिए, दिल में कोई ऐसी ठंडक ही नहीं पड़ रही। आप अपने दिल को ठंडा करने के लिए, किसी की नफरत को ठंडा करने के लिए ज़ुबान से बोलते रहते हैं। आप सोचिए ज़रा, बाज़ दफ़ा किसी के साथ हमारा ज़ाहरी कोई ताल्लुक नहीं होता, उसने हमें कुछ नहीं कहा होता, लेकिन हम जल रहे होते हैं उसकी नेमत से, तो फिर जहाँ मौका मिलता है तो उसकी बात किसी तीसरे से कर देते हैं। उससे हमें और कुछ नहीं मिल चाहिए होता, सिर्फ अपने सीने की ठंडक चाहिए होती है। मैं तो अपना दिल ठंडा कर रही थी, मैं तो अपने आप को मुतमईन कर रही थी। तीसरा सबब होता है अपने आप को बड़ा समझना और दूसरों को कमतर समझना, और ये बड़ा आम सबब है। किसी को जाहिल समझना, लो इनको क्या पता, किसी खुद को बड़ा होशियार समझना, दूसरे को बड़ा बेवकूफ समझना, किसी को कमजोर और बीमार समझना और अपने आप को कहना मैं देखो कितनी ताकत है, दूसरे को आप देखिए जरा लोग बात करते मैं तो मिनटों में पका लेती हूँ, और दूसरी हम तो उनके घर हम तो किसी का नहीं खाते। ये क्या है, अपनी पढ़ाई है, अपनी जात के लिए पढ़ाई है। बाद अब इंसान अपनी शराफत को साबित करते करते दूसरे को बुरा कहता है। और बाद अब मैंने देखा है कि दीन की तरफ जब हम शुरू करते हैं ना आना सफर, शुरू सफर जो होता है, तो उसमें ये बुराई आने लगती है हम पे। हम तो दीन सीख रहे होते हैं, अल्लाह की रहमत पा रहे होते हैं, और दूसरे सबको लट डाउन कर रहे हैं, जहां बैठेंगे दूसरों की बातें, देखे लोग ऐसे करते हैं ऐसे करते हैं। मतलब यहां मैंने देखा तीन चार दीनदार दोस्तें बैठी होती हैं ना जो किसी क्लास में आती हैं, तो अमूमन उनकी गुफ्तगु का अंदाज इसी तरह का होता है। आप भी नोट किया करें महफिलों में बैठ के, हम ऐसे करते हैं, लोग ऐसे, देखो ऐसे करते हैं, वो करते हैं, और वो समझते भी नहीं। यहां एक छोटी सी बात नोट कर लें कि गीबत इनफरादी तौर पर भी हो सकती है और इज्तमाही भी होती है। यदि बाद दफा एक बंदा गीबत करता है, बाद दफा बहुत करते हैं, और इज्तमाही गीबत का नाम है गॉसिप। इसी के बिल मुकाबल दूसरी जगह आप लिख सकते हैं कि एक बंदे की भी गीबत की जाती है बाद दफा, और एक पूरे मजमे की भी, एक गिरोह की, किसी कंपनी की, किसी इदारे की, किसी मुल्क की, यानी किसी इवन कल्चर की भी गीबत हो सकती है। बाद दफा आप किसी को अमूमी तौर पर लट डाउन करते हैं, फुला वो तो काले होते हैं, फुला अफ्रीकी तो ऐसे होते हैं, वो कालियाँ थी, लोग सुनते हैं ये क्या गिबते हैं, चाइनीज की बात, वो तो सांप खाते हैं, वो तो बिच्छू खाते हैं, ये क्या है, ये इज्तमाही गिबते होती हैं। ये दोनों चीजें आप सोचिए क्यामत के दिन क्या होगा, देखेंगे आगे इंशाल्लाह ताला। फिर इसी तरह एक और सबब बहुत अहम है, ये भी खास तौर पे ये सबब जो आप बोलूंगी ये उन लोगों का है जो खुद डर जाते हैं, खुद नहीं करना चाहते, लेकिन साथियों दोस्तों और हम नशीनों से मुवाफकत करने के लिए। किसी शादी में गए, सब बैठे बातें कर रहे थे, अब आप कहते हैं कि मुझे भी करनी है, अब मैं कैसे बैठी रहूं, बातों में बातें मिलाना करते हैं ना, हाँ में हाँ मिलाने की बात है, क्योंकि ऐसा मैंने ना किया तो फिर वो लोग सोचेंगे ये पता नहीं पार्टिसिपेट नहीं कर रही। आपने महसूस किया कि ये आदत बहुत उस वक्त आती है जब अकेले में हम खुद नहीं करते, ऐसे लोग खुद गीबत शुरू नहीं करते, लेकिन दूसरे कर रहे हो तो फिर उसमें शुरू हो जाते हैं, और ये भी सबब जो है ये फिर बहुत दूर जाता है और अल्लाह ताला के गजब को दावत देता है। पांचवा सबब क्या होता है, नाफरमान लोगों से ताज्जुब का इजहार करना। ताज्जुब का इजहार करना मतलब कहते हैं हैरत है लोगों के हाल पे, देखो लोग कैसे कर रहे हैं, यानी ऐसा करना, यानी ताज्जुब का इजहार से शायद बात वाजे हो गई होगी, यानी हैरत के इजहार के तौर पे, या जैसे आजकल हम कहते हैं आपको पता है आजकल क्या क्या हो रहा है, अब ये क्या करते हैं लोग, इसकी कहां गुंजाइश है इंशाल्लाह इस पे आगे बात करेंगे, लेकिन अमूमन बाज लोग सिर्फ वो सुनी सुनाई बातें ही नुमाया करते रहते हैं ताकि दूसरों की बुराई और वाजे हो जाए। छठा सबब होता है दूसरों से मजाक ठट्ठा करना और इनको हकीर जानना, मतलब मजाक में भी हिब्बत हो जाती है। सातवां सबब क्या है कि जो कोई बुराई करे इस पर अल्लाह के गजब को जाहिर करने का बायस बनना। मसलन ये कैसे होती है, जैसे किसी शख्स के बारे में इंसान कहे कोई गलत काम करता है, देख करके अल्लाह से हया नहीं करता और देखो कितना इसको तो अल्लाह का कोई खौफ ही नहीं है, यानी किसी की बुराई को डिस्कस करना, इसका ये मतलब है। आठवां सबब होता है हसद। हसद करने की वजह से यानी जिसको लोग पसंद करते हैं उसकी खूबियों की तारीफ करनी शुरू होते हैं, और जिनको नहीं पसंद करते उनकी मतलब बुराई की वजह से उनकी करते जाते हैं, और फिर उनका दिल जो होता है कि बस उसकी इज्जत चली जाए, उसकी नेमत चली जाए। इसी तरह एक नवा सबब क्या होता है कि लोगों से हमदर्दी के इजहार के तौर पर तसन्नों का इजहार करना। मसलन बाज इसकी मिसाल आपको दूंगी तो समझ जाएंगे, बाज लोग ये कहते फिरते हैं फलां शख्स उसकी नाफरमानियों से तो मैं गम में आ गई, वो देखो कितने बुरे काम करते, देखो ये भी करता है ये भी करता है ये भी करता है, मैं तो बड़ा जलती हूँ। या किसी को हाय बेचारा बड़ा मिस्कीन है, यानी इस तरह की बातें करना कि बाजाहर सुनने वाला ये समझे कि आप बड़े हमदर्द हैं उसके, बड़ी मेहरबानी आप करना चाह रहे हैं, लेकिन असल में उसकी बुराइयों को काम करते हैं। दसवां सबब होता है लोगों को हंसाने के लिए, तसन्नो खेल कूद बेहुदा गोई हंसी मजाक सिर्फ इसलिए करना कि लोग हंसे। इस बारे में मैं आपको एक हदीस लिखाना चाहूंगी। तिर्मिजी की रिवायत है, नबी सल्लम ने फरमाया, ऐसे शख्स के लिए जो लोगों को हंसाने के लिए इधर उधर की बातें करता है और इन बातों में झूठ बोलता है, इसके लिए हलाकत ही हलाकत है। वईल का लफ्ज है और वईल जहन्नुम की गहरी वादी को कहते हैं। अल्लाह ताला हम सबको महफूज रखे। 11वां सबब क्या है? अगर इससे कोई बुरा काम मंसूब किया जाए तो वो इससे बेजारी का इजहार करे और कहे कि इसको फलाह ने किया है, और मलामत और कोताही को दूसरों पर थोपने की कोशिश करे ताकि खुद उस ऐब से बरी जिम्मा हो सके। यानी खुद किसी मामले से बरी होने के लिए, अपने आप को उससे अलग समझने के लिए दूसरे की तरफ उसका इजहार कर देना। मेरे तो जहन में इसको सुनते एक मिसाल आ गई। कितनी ही खवातीन है जो झट से कहती हैं शोहर नहीं मानते, उनको पसंद नहीं है, ये है वो चीज़। हम बच जाएं, बाकी चीज़ों पे क्या वो मानते? और जो कुछ आप करती हैं क्या शोहर की मर्जी से करती हैं? लेकिन सबब इसलिए इजहार कर दिया कि चलो उसको पकड़ेंगे। मैंने देखे कुछ लोग फिल बदी शोहर का नाम ले देते हैं, पता नहीं कल क्यामत के दिन उन शोहरों का क्या हाल होगा उनके साथ। उनका ख्याल होता है घर में चीज़ भी टूटती है, घर में अगर कुछ भी खराबी है तो उसकी वजह मेरा शोहर है। डरना चाहिए, और अगर शोहर वाकई नेक हैं, अल्लाह से डरने वाले हैं और उन पे वो बात नहीं, तो कल क़यामत के दिन ऐसी ही बीवियों को कहा ना कि क्या दुनिया में लिबास पहनी वहीं वहाँ जो है वो बेलिबास होंगी। यानी शोहरों वाली बीवियाँ वहाँ बेशोहर के होंगी क्योंकि उन्होंने अपने शोहरों की कदर नहीं की। लिहाजा एक और चीज़ बस इसमें हम ऐड करते हैं, और वो क्या है कि इंसान किसी बड़े आदमी की नज़रों में जचने के लिए किसी दूसरे की बुराई पेश करता है, रिपोर्ट करता है। किसी बादशाह के दरबार में है अगर, और वो उसके सामने उसकी बातें पेश करता है कि देखो वहाँ ये हो रहा है, यानी हाकिम है, कहीं उमाल बना दिए गए, कहीं किसी मतलब वो लोग जिनको आप किसी भी जगह नॉमिनेट करें और वो सिर्फ लोगों की बुराइयां इसलिए पेश करें ताकि उनको लोग बड़े एफिशिएंट कहें। इसमें अमूमन एक चीज़ होती है जिसको बहुत ही एहतियात की ज़रूरत है, और वो क्या है कि इंसान जब भी कभी किसी मनसब पे होता है, किसी जगह उनको रखा जाता है, मिसाल है किसी को ग्रुप दे दिया जाता है और कहा जाता है चलें अपने ग्रुप की रिपोर्ट दें, तो मसाइल को डिस्कस करना मीटिंग्स में या आम हालात में ठीक है, अच्छी बात है, पसंदीदा है, लेकिन शिकायती अंदाज नहीं होना चाहिए या पिन पॉइंट नहीं करना चाहिए। और अगर पहली दूसरी गलती है तो नाम नहीं लेना चाहिए। हाँ, ये कहा जा सकता है कि हाँ मेरे ग्रुप में कोई ऐसा है, मुझे ये प्रॉब्लम हो रही है, ये किसी की है। शुरू में स्टूडेंट्स का नाम भी नहीं लेना चाहिए, ये भी चीज़ फिर जब उनको इस चीज़ का एहसास होता है तो ये चीज़ फिर उनको फ़ायदा देती है। तो बहरहाल ये तो चीज़ हो गई कि हमारे साथ ये मौजूद हैं बातें। अब करें क्या, गीबत से बचने के क्या तरीके हैं ताकि हम अपने आप को बचा सकें? और जब तक इलाज नहीं करेंगे तो सिर्फ डायग्नोस करने से तो बात नहीं बनती ना। ये अलग बात है कि डायग्नोस करने के लिए जो टेस्ट होते हैं वो ज़्यादा महंगे होते हैं उन दवाइयों से जो बाद में खाने पड़ती हैं, तो ज़रूरी है कि हम उसको देख सकें। तो इसमें पहली चीज़ क्या है कि इंसान को ये एहसास हो जाए कि जब मैं गीबत करती हूँ तो अल्लाह ताला मुझसे नाराज़ होता है। क्या मैं अल्लाह ताला को नाराज़ कर सकती हूँ? अपने पास आप पॉइंट्स लिख सकते हैं अपने लिए कि क्या मैं अल्लाह ताला की नाराज़गी को बर्दाश्त कर सकती हूँ। ये चीज़ इंसान अपने लिए सोचे, क्योंकि आपके हदीस में लिखा दी कि बाज़ दफ़ा एक कलमे की वजह से अल्लाह ताला बंदे से नाराज़ हो जाता है। दूसरी चीज़ ये सोच ले कि गीबत के बदले में मेरी नेकियां मुखालिफ के पास चली जाएंगी। आपको मालूम है कि हदीस का एक मफहूम आपके सामने रखती हूँ कि नबी सल्लम ने पूछा कि तुम जानते हो कि मुफलिस कौन है? लोगों ने कहा कि अल्लाह और उसका रसूल बेहतर जानता है, क्योंकि वो खुद से बोला नहीं करते थे। तो आपने फरमाया कि मेरी उम्मत का मुफलिस कौन है कि जो क़यामत के दिन बहुत सारी नमाज रोज़ों बड़ी बड़ी नेकियों के साथ आएगा, लेकिन दुनिया में लोगों को उसने तकलीफ़ दी होगी, किसी को गाली दी, किसी की गीबत की, इस तरह मफहूम आपको इस वक्त सामने रख रही हूँ, तो उसके बदले में क़यामत के दिन वो लोग बदले लेने के लिए आएंगे। तो تو چونکہ اس دن تو کوئی مال اور دولت ہوگا نہیں تو کہا جائے گا کہ اچھا ایسا کرو کہ تم اس کی نیکیاں لیتے جاؤ، لوگ آتے جائیں گے اس کی نیکیاں لیتے جائیں گے اور اس کے بعد نیکیاں ختم ہو جائیں گی. یعنی وہ ڈھیر جس کو دیکھ کے ابھی وہ خوش ہو رہا تھا وہ ختم ہو گیا، لیکن لوگ ابھی آتے رہے. جو لوگ بہت بولتے ہیں اور جو بہت ہی اپنا فن سمجھتے ہیں لوگوں پہ چٹکلے کسنا، ان کو سوچنا چاہیے کہ یہ میری نیکیاں جائیں گی بھی تو کس کو جائیں گی، جن کی میں دنیا میں برائی کرتی تھی. ہاں تو فرمایا آخر میں پھر لوگ اور آئیں گے تو نیکیاں نہیں ہوں گی تو ان کے گناہ جو ہیں وہ اس کے اوپر ڈالے جائیں گے. کہ تھوڑی دیر میں جہاں نیکیوں کا ڈھیر تھا اب وہاں گناہوں کا ڈھیر پڑا ہے، پھر ہانک لے جائیں گے، پھر پھینک دیا جائے گا اس کو آگ کی طرف. یعنی پھر وہ گناہوں کی وجہ سے، اس کی کثرت کی وجہ سے وہ اس کے اندر چلا جائے گا. تو لہٰذا اس سے بچنا چاہیے. اس کے بارے میں ایک امام سعدی کہتے ہیں کہ غیبت کرنی ہے تو ماں کی کرو، کیونکہ وہ تمہاری نیکیوں کی زیادہ حقدار ہے. نیکیاں جائیں تو چلو کسی اپنے ہی کے پاس جائیں. اور میں ایک ایسی ماں کو جانتی ہوں کہ جب ہفتے میں ایک دن بیٹیاں ساری آتی تھیں تو وہ ملتی ہیں نا بہنیں، تو وہ دکھ سکھ کے نام پہ پھر ساسوں کی باتیں اور اس کی، تو وہ کہا کرتی تھیں ارے تم نے باتیں کرنی ہیں تو میری کر لیا کرو، ساسوں کو کیوں اپنی نیکیاں دیتی ہو. تو ظاہر آپ دیکھیے کہ یہ احساس دنیا میں ہم کبھی بھی کسی کو نہیں دینا چاہتے کہ ہم اس کی اپنی نیکیاں اس کو دے دیں، لیکن یہ ہے کہ یہاں تو پھر ہم دے دیں گے نا. تو یہ چیز بھی انسان اگر ذہن میں رکھے تو فائدہ ہوگا اس کو دوسری چیز کے ساتھ ساتھ. پھر اسی طرح آپ دیکھیے کہ تیسری چیز جو غیبت سے بچنے کے لیے کی جا سکتی ہے یا اس کو علاج، کہ وہ سبب ڈھونڈا جائے جس کی وجہ سے میں غیبت کرتی ہوں. کیونکہ آپ کو بھی سب اسباب لکھائے، اس سارے اسباب میں سے ڈھونڈیے، کسی پہ غضب تو نہیں، غصہ تو نہیں، کسی سے حسد تو نہیں ہے، کسی کے ساتھ میرا وہ معاملہ تو نہیں، وہ 12 اسباب میں سے کوئی بھی ڈھونڈیے اور پھر اس سبب کو دور کرنے کی کوشش کیجیے، انشاءاللہ اس سے فائدہ ہوگا. پھر ایک اور چیز جو ہے وہ یعنی جس کے ذریعے سے آپ بچ سکتے ہیں وہ کیا ہے، کہ گھر میں کوئی کوڈ رکھ لیں، اپنے گھر میں ایک مہم چلائیں کہ ہم غیبت نہیں کریں گے. بچے، ماں باپ، بیوی سب مل کے، شوہر آپس میں کر لیں اور سب لوگ آپس میں اجتماعی تزکیے کا کام کریں نا، تربیت کریں. اور پھر اس میں گھر میں کوئی اب کوڈ ورڈ رکھ سکتے ہیں کہ بس اگر دیکھو میں غیبت کرنے لگوں تو آپ نے مجھے یہ کہہ دینا ہے. اب یہ تو نہیں اچھا لگتا کہ سب کے بیچ میں ٹوکیں بجیں گے ممی آپ غیبت کر رہی ہیں، یہ تو اور آکورڈ لگے گا نا، یہ تو اور پھر بدتمیزی ہوگی. تو اس کے لیے آپ کوئی اچھا لفظ بول سکتے ہیں، مثلا آپ جیسے اس طرح کہہ سکتے ہیں ابھی ہم نے سنا کہ مردہ بھائی کا گوشت کھانا ہے، تو آپ جیسے کوئی آپ کو لگے کہ گھر میں ایک بندہ غیبت کر رہا ہے تو دوسرے کو کہہ سکتے ہیں مردہ بھائی، یا آپ یعنی اسی طرح کی گوشت کی بات کر سکتے ہیں. یعنی وہ کوڈ پہلے سے فٹ کر لیں اور صرف گھر کا ایک بندہ دوسرے کے ساتھ وہ کوڈ بولے گا تو دوسرا سمجھ جائے گا کہ میں کہیں رونگ ہوں. اور میرا خیال ہے کہ آنکھوں کے اشاروں سے بھی بندہ بتا سکتا ہے کہ ایسا کرنے سے واقعی انسان کو فائدہ ہوگا. پھر اسی طرح آپ دیکھیے کہ بعض دفعہ محفلوں میں بیٹھ کے لوگ غیبتیں کرتے ہیں نا، جیسے اس وقت ہم کیا کریں، دوسرے غیبت کریں تو اس صورت میں کیا کیا جائے، اس پہ بھی آپ کے سامنے کچھ ٹپس رکھوں گی تاکہ وہ اسی کے ساتھ آ جائے. پہلے تو میں آپ کو اپنی بات کی بجائے امام نووی رحمتہ اللہ علیہ کا ایک قول سناتی ہوں. کہتے ہیں کہ جو آدمی کسی مسلمان کی غیبت سنے، یعنی کوئی دوسرا کہہ رہا ہے اور آپ کو سننی پڑ رہی ہے، اور یہ بڑا اہم موضوع بن جاتا ہے جب ہم غیبت کرنا چھوڑتے ہیں اور دوسرے کرتے ہیں، تو کہتے ہیں کہ اس کو چاہیے کہ اسے روک دے اور چھڑک دے. اگر وہ بات کرنے سے نہ رکے تو اس کو ہاتھ سے جھڑک دے. اگر ہاتھ سے طاقت نہ رکھے، نہ زبان سے روکنے کی طاقت ہو، تو اس مجلس سے جدا ہو جائے. اب سوال پیدا ہوتا ہے کہ بزرگ کر رہے ہیں، بڑے کر رہے ہیں، تو کیا کریں؟ تو کہتے ہیں کہ اگر کسی بزرگ کی غیبت سنیں، یا کسی محسن کی یعنی جس کے آگے بول نہیں سکتا، کوئی بڑا اس کا احسان مند ہے، یا کسی صاحب فضل کی، یعنی سارے معاملے آپ سمجھ سکتے ہیں نا کہ جو اپنے سے بڑے ہیں، یا کسی باصلاحیت انسان کی طرف سے غیبت سنیں، تو پھر اس کو چاہیے کہ احتیاط کرے. یعنی مین کہ ان کی بات کو سن کے پھر ایسے اوائڈ کرے کہ جس رنگ میں وہ شخص اس کو برا نہ مانے، لیکن آپ بالآخر آخری بات تو یہ ہے کہ انسان اس محفل سے اٹھ جائے. کچھ جملے بول سکتے ہیں، بس آپ دیکھیں کہ آپ گئے، اب بعض لوگ ہوتے ہیں نا بیٹھتے ہیں، ساس، جنانی، دادی، خال، بڑے عورتیں ہوتی ہیں نا بیچاری، وہ بوڑھی ہو جاتی ہیں، اب ان کا بس نہیں چلتا تو وہ پھر برائی شروع کر دیتے ہیں. मतलब एक एक सास है और तीन चार बहू हैं, जो ही एक बेटी पास आई तो वो अपनी बहुओं की बुराई शुरू हो जाती है, या एक बहू जिससे दिल बड़ा जुड़ता है उसके सामने दूसरी की करे, तो अब क्या करें? आप टोक तो नहीं सकते ना उस तरह। तो उसका तरीका क्या हो सकता है कि पहली तो बात है कि बुजुर्गों को कोई काम दे, वो फारिग जहन जो होते हैं ना, जो जहां भी गलती पे जाने लगे ना उसको काम दे दें, मसरूफियत देनी चाहिए, क्योंकि गीबत वही करता है जो सोचता रहता है। कोई किताब दें, किताब नहीं पढ़ सकती तो आप उनको एक कैसेट दे दिया करें, अच्छा अम्मी आपने ये कैसेट आज सुननी है, रात को मैं जब आऊंगी तो मुझे बताएगा आपने क्या सुना, ये सीडी ले लें, या किसी यानी दीन की महफिल के साथ उनका ताल्लुक जोड़ दें। फिर इसी तरह आप देखिए कि अगर कभी भी कोई ऐसा फिर भी करने लगे तो फिर आप इस तरह के बेजारी के साथ जैसे उस बात को अवॉइड करते हुए कि अल्लाह ताला हिदायत दे, मतलब आगे हाँ में हाँ ना मिलाए, हाँ वो ऐसी है, अच्छा अल्लाह हिदायत दे, अल्लाह मुआफ़ कर दे, आप ऐसे जुमले बोलेंगे आप देखेंगे खुद ही वो बात आगे नहीं बढ़े, आगे से और क्वेश्चन ना करें, खड़ी देखना शुरू कर दें। और कई ऐसी महफिल है जहाँ दोस्त हैं तो उस महफिल से उठ जाएं, आप देखिएगा केक के उठते ही सारी महफिल जो है ना वो बदमजा हो जाती है। फिर इसी तरह एक और अगला पॉइंट आप अपने लिए नोट कर सकते हैं कि अपने लिए कुछ सजा मुकर्रर कर लें, कि मैंने अगर किसी की गीबत की तो मैं सदका करूंगी, मतलब मैं एक गीबत पे $5 दूंगी। हाँ, अब आपने गीबत की तो दीजिए $5 सदके में, और मेरा ख्याल है कि दिन में कोई ऐसा नहीं है कि जो अपने सारे दिन की कमाई जो है वो सिर्फ गीबतों के काम में दे दे, और उससे फिर इंशाल्लाह ताला आप देखेंगे। एक और चीज़ जो आपको फ़ायदा दे सकती है दूसरों से गीबतें सुनते हुए, वो क्या, जो ही कोई आपसे कोई बात कहे ना ऐसी, तो आप फड़े हो खड़े होकर कहेगा अच्छा मैं भी उससे पूछती हूँ, अभी पूछूंगी उससे, आप देखिए आपका कमीज पकड़ लेंगे, कहती बैठ जो इधर उसको ना पूछना है, यानी आप देखिए जो कह रहे हैं वो फौरन रुक जाएगा, नहीं नहीं। और यकीनन देखिए कि अगर आप सच बात है तो आपको पूछने में क्या हर्ज है, बाद लोग सारी गिफ्तें करके फिर कहते हैं नहीं वो तो मैंने तो ऐसे अपना दिल हल्का किया था, अब तुम ना कहना, भाई आपने हल्का किया मेरा दिल भारी कर दिया, मैं कैसे रुकूं, कोई मेरी माँ के साथ ऐसा करे तो मैं चुप रहूं, नहीं अम्मी ये नहीं हो सकता मैं अभी फ़ोन करती हूं, और आप करके देखें एक दफ़ा आपको पता चल जाएगा। फिर इसी तरह आप देखें कि बाज़ दफ़ा हम लोगों के साथ पहले से करते होते हैं गीबतें ना, मिलते हैं बातें, अब हम नहीं करते तो ये बता दीजिए महफिल में किसी मौके पे कि देखें भाई आप मैंने अल्लाह ताला से इस चीज़ के लिए अपनी तौबा की है, तो अब प्लीज़ आप मेरे सामने कोई ऐसी मेरे साथ बात ना करें, यानी कि जब वो कर रहे हो आम दिनों में अच्छे तरीके से, अब ये भी नहीं कि इसको इशू बना लें और पर्चा लिख के जाएं और खुतबे के तौर पर उनको बताएं, बस अपने अमल से भी बता दें लेकिन लोगों को बता दें कि मैं बात नहीं करूँगी, या अपनी दोस्तों में भी कोट कर दें कि देखें अगर मैं कभी ऐसा मौका तो मैं उठ जाऊंगी, तो आप लोग खुद ही समझ जाइएगा कि मुझे वहां नहीं बैठना। झूठ नहीं बोलेंगे जल्दी है, हम बाज़ दफ़ा क्या होता है कि इस महफिल से उठने के लिए एक और झूठ बोलते हैं, नहीं वो मुझे कहीं काम पे जाना है, वो बच्चे उनको था, होता कुछ नहीं, रीजन नेकी के लिए उठते हैं लेकिन झूठ बोल के उठते हैं, ये भी दुरुस्त बात नहीं है। फिर इसी तरह आप देखिए कि एक और इसके बचने का तरीका क्या कि जो लोग नेगेटिव माइंडेड होते हैं ना उनसे मिलना इससे इज्तनाब कीजिए, बाज़ लोगों को आपको लगता है कि उनकी आदत ही होती है वो करते ही ऐसी बातें, तो ऐसे लोगों के साथ आप अपना मिलना जुलना कम कर दें, पता वरना क्या होगा कि आहिस्ता आहिस्ता आपके दिल से वो चीज़ जो है ना वो नफरत उसकी निकल जाएगी। फिर उससे साथ ये होता है कि इंसान उस काम को फिर करके भी ना तो उसके ना चाहते हुए भी उस काम का एक हिस्सा बन जाता है। फिर इसी तरह आप देखिए कि यानी क़यामत के दिन की उन सारी सख्तियों को देखें, फिर अगर चाहें तो एक दिन एक्टिविटी भी कर लें, कच्चा गोश्त चलें मुर्दा भाई का नहीं बकरे का गोश्त लाएं पेश कर दें, नोश फरमाइए, नबी सल्लम ने भी तो इसी तरह की बात की थी ना, तो लिहाजा ऐसी बातों को बाज़ दफ़ा अमल के ज़रिए से भी बताना पड़ता है। एक रिवायत रखूंगी इसके नाते से आपके सामने, हज़रत उत्बान एक तवील हदीस है लेकिन उसमें से खुलासा देते हैं, कहते हैं कि नबी सल्लम नमाज पढ़ाने के लिए खड़े हुए तो पूछा कि मालिक किधर है, बस सहाबा ने कहा वो मुनाफिक है अल्लाह और उसके रसूल से मोहब्बत नहीं करता, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ऐसा मत कहो, क्या तुझे ये मालूम नहीं किसने खालिस अल्लाह की रजा के लिए ला इलाहा इल्लल्लाह कहा है, सहाबा कराम ने कहा अल्लाह और उसका रसूल खूब जानते हैं, हम तो सिर्फ ये जानते हैं कि इसकी खैर ख्वाही और खुशी मुनाफिकीन के लिए है। रावी का बयान है कि आपने फरमाया कि अल्लाह ने उस शख्स को आग पर हराम कर दिया जिसने अल्लाह की रजामंदी के लिए ला इलाहा इल्लल्लाह कहा। इससे क्या पता चला, अब देखिए कि एक मुसलमान के बारे में उन्होंने मुनाफिक की बात कही ना, तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसकी अच्छी बात सामने रख दी कि नहीं मुझे तो पता है कि वो इखलास वाला है, अब इसका ये नहीं था मतलब कि वो उसने नहीं किया होगा, लेकिन आपने उसकी एक दूसरी अच्छी चीज को देखा। तो लिहाजा एक ये सब चीज भी आप अपने अंदर शामिल कर सकते हैं कि अगर किसी की कोई बुराई लगे बुरी और उसको जिक्र करें तो साथ ही उसकी अच्छी बात को भी समझ लें ताकि फिर इंसान उसके साथ मामला करे। हाँ, एक और चीज है कि बाज दफा लोग आपस में गिबतें कर रहे होते हैं किसी के बारे में बुराई, आपको पता होता है ये बात दुरुस्त नहीं, तो आप क्या करें फिर? खामोश रहें, क्यों अपने गले में मुसीबत डालें या बात करके फंस जाएं? इसके बारे में भी एक रिवायत सामने रखूंगी आपके। जाबिर बिन अब्दुल्ला रज़ी अल्लाह ताला अन्हो से और अबू तलहा से भी रिवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कोई आदमी नहीं जो किसी मुसलमान शख्स की किसी जगह इसकी हुरमत की हतक करता है और इसकी इज्जत खटाता है मगर अल्लाह इसको ऐसी जगह जलील करेगा जहां वो अपनी मदद की ख्वाहिश करता है। यानी अगर आप कहीं किसी की बेइज्जती कर रहे बातें सुना के, अल्लाह ताला किसी ऐसे मौके पे आपकी बेइज्जती करवा देगा जहां आप इज्जत चाहते थे। और कोई आदमी नहीं जो किसी मुसलमान शख्स की ऐसी जगह मदद करे जहां इसकी इज्जत कम हो रही हो और इसकी हतक की जा रही हो मगर अल्लाह उसकी ऐसी जगह मदद करेगा जहां वो अपनी मदद पसंद करता हो। कितनी बड़ी खुशखबरी है कि लोग किसी की बुराई कर रहे हैं ना, आपको पता है उसकी बात गलत कर रहे हैं, तो आप बोलिए, बताइए कि नहीं मुझे यकीन है वो ऐसा नहीं है, मेरा इल्म यह है। बाद लोग बिन सोची ना कभी मिले, ना कभी देखा, ना कभी सुना, ना कभी किसी से वास्ता पड़ा और सिर्फ सुनी सुनाई बातों पर बुराइयां कर रहे होते हैं। और मैं सोचती हूँ कितनी गैर जिम्मेदारी की ये बात है ना कि आपने किसी जगह कोई बात सुनी और दूसरे किसी मौके पे किसी ने आपके सामने उस शख्स का जिक्र किया तो आप फौरन उस बात को अपनी राय समझते हुए पेश कर दें। डर नहीं लगता? अल्लाह ताला को जवाब देना है। और अमूमन देखिए कि दीनदारों के साथ लोग ये रवैया रखते हैं, ना कभी सुना होता है ना कुछ, फलां फलां तो फलां है, फलां तुम्हें क्या पता उसका असल क्या है, फलां तो उससे ताल्लुक रखता है, फलां का ताल्लुक तो उस जमात से है, फलां उनका गैंग है, फलां उस तरह से है। यदि आप गौर करें कि लोग किस तरीके से दीन को बदनाम करते हैं। मैंने एक किसी से सुना, यानी आपको जैसे बताया ना कि दीन के नाम पे कभी भी कुछ नहीं मांगते और ना मांगना चाहिए, तो बाज लोग इस बात पे परेशान हो जाते हैं कि फिर आपके काम चलते कहाँ से, और फिर बाज लोग उस पे क्यास कर लेते हैं कि शायद आपको फलां सऊदियों से और फलां शेखों से और फलां से मदद आती है। यदि लोग समझते ही नहीं इन बातों को, मैं सोचती हूँ यानी गम क्या है कि अपने गम में खुद ही घुलते रहे, वो गुथियां सुलझाने की कोशिश करते हैं जिसके साथ आपका कोई ताल्लुक ही नहीं होता। तो लिहाजा ऐसी जगह जहां किसी की कोई बात हो रही हो, कोई इल्जाम लग रहा है, कोई बात हो रही है, तो उसके ऊपर इंसान को जहां तक मुमकिन हो उसकी मदद करनी चाहिए। बड़ी प्यारी एक और रिवायत है अबू दरदा रज़ी अल्लाह ताला अन्हो से, आपने फरमाया, जो शख्स अपने भाई की इज्जत से किसी बुराई को हटाता है तो अल्लाह ताला क़यामत के दिन उसके चेहरे से आग को हटाएगा। सोचिए जरा, दुनिया में आग लगे और कोई शख्स पीछे से आके आपको जल्दी से वहां से बचा ले, कितना उसको मुहसिन समझेंगे? तो क़यामत के दिन आग चेहरे से हट जाएगी इन बातों की वजह से। एक और रिवायत अस्मा बिनते यजीद से है रज़ी अल्लाह ताला अन्हा, आपने फरमाया, जो शख्स अपने भाई के गोश से गुरेज करता है तो अल्लाह पर लाजिम है कि इसको आग से आजाद कर दे। ये भी मुस्नद अहमद की रिवायत है। दिल तो चाह रहा है कि आपके सामने सारी रिवायतें जो हैं उसको कर दूं आगे, लेकिन वही बात है कि मानेंगे कब जब अपने दिल में बात उतरेगी। नबी सल्लम से ये भी मिलता है कि आपके सामने किसी की बुराई हुई थी तो आप खामोश रहे, यानी किसी ने बुराई की और आपने उसके साथ कुछ भी बात नहीं की, लोग खुद ही किसी की बुराई और अच्छाई कर रहे थे तो आप खामोश हो गए। हदीस सुना देती हूँ ताकि शायद किसी को फ़ायदा हो। सही बुखारी की रिवायत है, काब बिन मालिक, अपनी तौबा वाली लंबी हदीस, यानी एक तबूक के मौके पर एक गुना हुआ था, इनसे एक ख़ता हुई थी तो उस पर इनकी तौबा रिले हो गई थी, तो उसकी करते हुए कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तबूक में लोगों के अंदर बैठकर फरमाने लगे कि काब बिन मालिक ने क्या कहा, तो बनी सलमा में से एक शख्स ने कहा कि इसको मुआज़ बिन जबल ने कहा तो इसने बहुत बुरी बात की। ए अल्लाह के रसूल, कसम बखुदा, हम तो इसके बारे में खैर और भलाई के सिवा कुछ नहीं जानते। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ये बात सुनकर खामोश हो गए। यदि ये वो तौबा के मामलात चल रहे थे तो चूंकि अल्लाह की तरफ से हुक्म नहीं था कुछ कहने का तो आप नहीं बोले, तो बहरहाल इन चीज़ों से अपने ऊपर انسان جتنا بھی اپنے اخلاق کو اچھا کر لے، جتنا بھی اس چیز سے مطلب بچائے گا، تو وہ چیز اس کے لیے آسانیاں پیدا کرے گی. ورنہ یاد رکھیے کہ انسان ایسی دور چیز میں چلا جاتا ہے، ایسی جگہ میں جائے گا کہ جہاں سے نکلنا بہت مشکل ہے. میں چاہوں گی کہ عام زندگی میں عموماً جو جملے ہم بولتے ہیں جو ہیں غیبت، لیکن ہم اس کو غیبت سمجھتے نہیں، تھوڑے سے وہ بھی آپ کو بتا دوں. ویسے تو آپ کے پاس کافی کلیکشن ہوگی اس کی، لیکن صرف اس نظر سے کہ کچھ چیزیں جس کو ہم غیبت نہیں کہتے لیکن وہ بھی غیبت ہوتی ہے. مثلاً آپ دیکھیے کیسے بہت زیادہ پڑھا رہی ہیں، آج کل دیر سے آتی ہیں، فلاں پاس بیٹھا ہوتا ہے تو اس سے تو سمیل آتی ہے. اب بس شروع ہو گئے ہیں، فلاں رشتے دار وہ تو کنجوس ہیں، کیا کریں گے جا کے ان کے گھر، گوشت تو پکانا ہی نہیں آتا ان کو، بس دال ساگ کے ساتھ ہی گزارا کرتے ہیں، ان کے پاس اچھے کپڑے نہیں ہوتے. پھر آپ دیکھیے کہ بعض دفعہ انسان بچے اسکولوں سے آتے ہیں تو مائیں ان سے ایک ایک چیز کو ریت کے پوچھتی ہیں، کس نے کیا دیا تھا، کیا لیا تھا، رشتے داروں کے گھر سے آئے، دادی کیا کر رہی تھی، پھپھو کیا کر رہی تھی. ایسے تمام چیزیں جو انسان کو میلا کر دیتی ہیں، اور بہت ساری باتیں. یہ سیاستدانوں کے بارے میں کہنا کہ یہ تو فلاں کا ایجنٹ ہے، یہ تو کھا لیا، یہ تو فلاں کو پیسے دے رہا ہے، یہ اپنے فائدے، ہاں ان کی اپنی چونکہ ملنے ہیں تو یہ ملوں والوں کو فائدہ دے رہے ہیں، ان کو فلاں اور فلاں، کتنا عام ہے ہمارے ہاں. آپ دیکھیے کہ سیاستدانوں کی بات کرنے کو تو ہم گناہ سمجھتے ہی نہیں، حالانکہ اللہ تعالیٰ نے اللہ اور رسول کے بعد جس کی اطاعت کی بات کی وہ اولی الامر منکم، اپنے میں سے اولو الامر کی بات کرو، تو لہٰذا اس پہ بھی اجتناب کرنا چاہیے. خاموش رہیں، آسان طریقہ کیا ہے، مت سنیں خبریں. آپ خبریں سنتے ہیں تو پریشان ہوتے ہیں، اگر آپ کو لگتا ہے یہ خبریں جھوٹی ہیں تو کیوں سنتے ہیں. میں نے دیکھا ہے وہ لوگ جو تبصرے کرتے ہیں وہ زیادہ چینل سے سنتے ہیں، ادھر سے سن ادھر سے سن، اور پھر وہ فری میں رپورٹنگ کر رہے ہوتے ہیں آگے. دی سے آ کے تو ایسے لگتا ہے کہ ساری دنیا کی خبریں ہم نے سنانی ہیں، فلاں ایسا لگ رہا تھا، دلہن بڑی لگ رہی تھی، دلہا چھوٹا لگ رہا تھا، مجھے تو لگتا ہے ان کی لو میرج ہے، اور مجھے لگتا ہے اماں خوش نہیں تھیں، اور لگ رہا ہے کہ ابا جو تھے وہ بڑے بھرے بھرے لگ رہے تھے، اور وہ دیکھا ڈشیں جو تھیں آدھی خالی تھیں کھانے کی. یہ جملے سنے کبھی آپ لوگوں نے؟ جی یہ تو بڑی فضول خرچ ہیں، کپڑے بہت مہنگے بناتی ہیں، اپنے بچوں کی باتیں ہمیشہ بری کو بھی اچھے رنگ میں کرنا، کسی اور کے بچے کو دیکھ کے تو اور رنگ میں بات کرنا. میں تو بہت کم کھاتی ہوں، اور میں تو بولتی نہیں ہوں، اور بس میرے منہ میں تو زبان ہی نہیں ہے. یہ جملہ کتنا بولتے ہیں، میرے منہ میں تو زبان نہیں. دیکھے یہ کسی کی بھی کہیں نا تو کہتے ہیں فلاں کے منہ میں تو زبان نہیں ہے، کیا یہ مبالغہ رہی نہ ہوئی؟ اب آخر میں بات کیا ہے کہ پھر کریں کیا، توبہ کرنا چاہتے ہیں، اب کیا کریں، اس کا طریقہ کیا ہے؟ اس کے بارے میں آپ کو معلوم ہے کہ کفارہ ہوتا ہے، جس کی غیبت کی ہے اس کے لیے ایک کفارہ ہے، اور وہ کیا ہے کہ اس کے لیے بخشش کی دعا کی جائے. عام طریقہ کیا ہے توبہ کرنے کے لیے؟ کہ پہلی بات ہے کہ اس عادت کو ترک کرے، پھر دوسرا درجہ کیا ہے کہ اس شخص سے معافی مانگے، فون کریں اور کہیں کہ میں نے تمہاری جو غیبت کی ہے مجھے معاف کر دو. ایک بڑا مشہور جملہ لوگ بولتے ہیں جب کہیں سے جاتے آتے ہوئے، یا یعنی حج پہ جاتے ہیں یا کوئی اور معاملہ، کہتے ہیں اچھا کہا سننا معاف کرنا، اور دوسرے بھی سر ہلاتے ہیں ہاں کوئی بات نہیں کوئی بات نہیں، ٹھیک ہے ٹھیک ہے، تم بھی مجھے معاف کرنا. تو مجھے جب کبھی کوئی جملہ کوئی کہے یا میں کسی کو کہتے سنے تو میں کہتی ہوں دیکھیں پلیز اس جملے کو بدلیے. کیا کہیں؟ جو میں نے تمہاری غیبتیں کی وہ معاف کرنا، جو میں نے آپ کے اوپر الزامات لگائے وہ معاف کرنا، جو میں نے آپ کو تانے دیے وہ مجھے معاف کرنا. کھول کے بولیے کہ آپ نے ان کے لیے کیا کچھ کیا، کیونکہ خالی ڈھکی چھپی بات تو درست نہیں ہے نا. تو لہٰذا اس کی برائی جس کی ہے اس کو بتانا چاہیے اور اسے معافی مانگے. کبھی ایسا ہوتا ہے کہ فتنہ اٹھ سکتا ہے، یا وہ جن کی غیبت کرتے تھے وہ دنیا سے چلے گئے، تو پھر اس کے لیے حدیث میں آتا ہے کہ اس کے لیے دعا کرو. جس زبان سے اس کی برائیاں کی تھی اس کے ساتھ پھر اللہ تعالیٰ سے دعا کرو کہ اس کے لیے معاف کر دے. اور اس سے اگلا ایک اور درجہ اس میں کیا ہے کہ جن مجلسوں میں بیٹھ کے ان کی برائیاں کی تھیں اب انہی مجلسوں میں بیٹھ کے ان کی بھلائی کی جائے، اور اگر کوئی ان کی غیبت کر رہا ہے تو بدل دے. یعنی کسی بھی طریقے سے انسان کرے گا تو بات درست ہوگی. آخری موضوع اس کے بارے میں کہ کیا غیبت کی کوئی صورت جائز بھی ہے، کرنی چاہیے، کر سکتے ہیں؟ جی. کون کون سی ہے؟ نمبر ایک سورت نساء آیت 148 میں اللہ تعالیٰ فرماتے ہیں لا يحب اللہ الجہر بالسوء من القول الا من ظلم مظلوم, یعنی اللہ تعالیٰ پسند نہیں کرتا کہ کوئی بدگوئی پر زبان کھولے مگر یہ کہ جس پر ظلم کیا جائے. تو مظلوم اگر اپنا حق لینے کے لیے بات کرنا چاہے تو کر سکتا ہے. دوسری چیز, ایک ایسے حالات ہوتے ہیں کہ جس میں بیوی ہے اور وہ محسوس کرتی ہے کہ شوہر کی خاص عادت ہے اور وہ اس سے بدلے گا نہیں, تو اس کا اظہار یا اس کا مسئلہ معلوم کرنے کے لیے, یعنی آپ اس کو اس طرح لکھ سکتے ہیں کہ مسئلہ معلوم کرنے کے لیے اگر اپنی کوئی بات بتائی جائے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ ام معاویہ نے نبی صلی اللہ علیہ وسلم سے عرض کی کہ ابو سفیان بخیل آدمی ہے, اگر میں اس کے مال میں سے خفیہ طور پر کچھ لے لوں تو کیا مجھے گناہ ہوگا؟ آپ نے فرمایا تجھے جس قدر کفالت کرتا ہو اپنے اور اپنے بیٹوں کے لیے محتاط طریقے سے لے لیا کرو. تو یہ چیز, یعنی اب آپ نے بتایا نا بیوی نے کہ میرا شوہر نہیں دیتا, تب اس کا مقصد کچھ فتنہ نہیں تھا بلکہ اپنے لیے مسئلہ معلوم کرنا تھا. تو مسئلہ معلوم کرتے ہوئے کسی عالم سے یعنی کوئی بات کی جاتی ہے دین والے سے علم والے سے, تو وہ چیز بھی یعنی اس کی بھی اجازت ہے, ایسا کیا جا سکتا ہے. ایک اور موقع ہوتا ہے جس میں کسی کی برائی جو ہے وہ ظاہر اگر ہو جاتی ہے تو وہ کر لیا جائے, اور وہ کون سا ہے؟ جب رشتہ دیکھا جاتا ہے, ڈھونڈا جاتا ہے. آپ کو معلوم ہوا کوئی کسی جگہ رشتہ کر رہا ہے اور آپ, وہ آپ سے پوچھتا ہے, خود نہ بولیں, کوئی آپ کے پاس آتا ہے, آپ کے ہمسائے میں رشتہ چل رہا تھا, وہ آپ سے کہتا ہے دیکھیں آپ نیبر میں آپ بتائیے لڑکا کیسا ہے. تو پھر جتنا معلوم ہو ڈرتے ہوئے اتنی بات بتا دیجیے, بہت زیادہ بڑھا کے نہ بات کریں. بعض لوگ اس موقع پہ تعریفوں کے پل بھی باندھنے لگتے ہیں اور بعض دفعہ برائیاں بھی کرنے لگتے ہیں اس موقع پہ, کیونکہ نبی صلی اللہ علیہ وسلم کے پاس ایک شخص آئے تھے تو انہوں نے یعنی ایسی بات کی کہ میں شادی کرنے لگا ہوں, تو آپ نے فرمایا کہ کیا تم نے اس عورت کو دیکھ لیا ہے؟ کیونکہ اکثر یعنی آپ نے ان کے اس قبیلے کا نام لے کے بتایا کہ ان کی آنکھوں میں نقص ہوتا ہے اس قبیلے کی خواتین میں, تو تم دیکھ لو اس کو, یعنی یہ آپ نے ایک اب اس کا ان کا عذر جو تھا وہ پیش کیا. تو یہ اس سے دلیل ملتی, اور بھی اس کی بہت سارے دلائل ہیں کہ ایک عورت جو تھے وہ اس نے نبی صلی اللہ علیہ وسلم سے آ کے دو تین مردوں کے بارے میں پوچھا کہ میرا نکاح کا ارادہ ہے, تو ان دونوں میں سے کسی سے کیا جائے, تو آپ نے اس میں ایک کا کہا کہ یہ کنجوس ہے اور دوسرے کے بارے میں فرمایا کہ وہ عورتوں کو مارتے ہیں, یعنی آپ نے ڈھکے چھپے لفظوں میں دونوں سے منع کر دیا تھا. تو ایسے موقع میں یہ چیز جو ہے یہ جائز ہے. پھر ایک اور چیز ہے اور وہ کیا ہے جس میں غیبت کی جا سکتی ہے, یعنی غیبت سے مراد بات کی جائے کہ انصاف طلب کرنے کے لیے, التظلم بولتے ہیں اس کو, یعنی کسی کا ظلم بیان کرنا. اور یہ ساری امام نووی رحمتہ اللہ علیہ نے بطور اسباب جو ہیں غیبت 6 سبب دیے ہیں کہ ان کی وجہ سے غیبت کرنا بھی جائز ہے, اور اس میں ایک ہے کہ کسی کا ظلم بیان کرنا جبکہ وہ یعنی بادشاہ یا قاضی کے سامنے ہو, یوں کہنا فلاں نے مجھ پہ ظلم کیا یا فلاں نے میرے ساتھ یوں کیا. دوسری وجہ انہوں نے لکھی ہے الاستعانہ, برائی کو بدلنے اور نافرمان کو روکنے کے لیے مدد چاہنا, مثلا یہ کہنا فلاں آدمی برا کام کرتا ہے آپ اس کو منع کریں, یہ بھی جائز ہے انشاءاللہ. تیسرا ہے فتویٰ پوچھنے کے لیے, آدمی مفتی سے کہے کہ فلاں نے یا میرے باپ نے ایسا کیا اس کا کیا حل ہے, اسی طرح کی مطلب اپنا وہی مسئلہ جس کو ہم بات کر چکے ہیں پیچھے, تو یہ بھی جائز ہے انشاءاللہ. جیسے ابھی ہندہ کی بات ہوئی کہ اس نے ابو سفیان کے بارے میں بات کی. اور چوتھی جو اجازت دی گئی وہ کیا ہے, مسلمانوں کو برائی سے ڈرانے کے لیے. بس آپ دیکھیے کہ بعض دفعہ درس دیتے ہوئے یا علم کی محفل میں کچھ باتیں ایسی پیش کر دی جاتی ہیں جو فی زمانہ ہو رہی ہوتی ہیں, جیسے لوگوں کے اندر یا اس دور میں کسی کے واقعے کی بات, تو لفظ بدل کے اور مبہم لفظوں میں بغیر کسی کا نام لیے اگر بات کی جائے تو پھر یہ بھی جائز ہے انشاءاللہ تعالی اس میں, لیکن مبالغہ نہیں ہونا چاہیے. پھر اسی طرح آپ دیکھیے مشورہ کرتے وقت کوئی آپ سے مشورہ کر رہا ہے تو اس کا عیب ظاہر کرنا. پھر اسی طرح آپ دیکھیں کہ کوئی عیب والی چیز خرید رہا ہے یا کوئی ایسا غلام خرید رہا ہے جو صحیح نہیں یا اس دور کی جو چیزیں ہوتی تھیں, تو ایسے وقت میں خریدار کی خیر خواہی کے لیے اس چیز کا عیب ظاہر کیا جا سکتا ہے. نبی صلی اللہ علیہ وسلم نے جب ایک اونٹ بیچا اور بعد میں آپ کو یاد آئے کہ اس میں ایک نقص تھا, تو آپ واپس گئے اس کے پیچھے اور اس کو بتایا کہ میں اس کا عیب بتانا تمہیں بھول گیا تھا, تو ایسی چیز میں جائز ہے. پھر اسی طرح آپ دیکھیے کہ لکھتے ہیں کہ کوئی سمجھ حاصل کرنے والا کسی فاسق یا بدعتی سے علم حاصل کرے تو اس کو بھی اس کی خیر خواہی کے طور پہ بتا دینا چاہیے, مجھے بعض لوگ آپ کو کہتے ہیں میں فلاں جگہ پڑھنے جا رہی ہوں، اب آپ کو پتا ہے جس شخص سے وہ پڑھنے جا رہا ہے وہ اس کا عقیدہ ٹھیک نہیں، تو ڈھکے چھپے اچھے لفظوں میں ضرور بتانا چاہیے. اور اس میں یہ نہیں مطلب ہوتا اس کا کہ آپ اس کو اپنی طرف بلا رہے ہیں، لیکن یہ خیر خواہی ہے، کیونکہ عام لوگ تو بےچارے بھولے بھالے ہوتے ہیں، ان کو نہیں معلوم ہوتی یہ چیز. پھر اسی طرح ایک وہ موقع کہ جب کوئی نااہل کو کسی ذمہ داری کا مستحق قرار دے رہا ہو تو ذمہ دار شخص کو یہ کہہ دیا جاتا ہے کہ بھائی آپ اس سے رک جائیں. تو یہ ساری باتیں کیا تھیں، مسلمان کو برائی سے ڈرانے کے لیے یہ چیزیں تھیں. اس کے بعد پانچویں چیز جب یہاں پہ ثابت ہے کر سکتے ہیں، وہ کیا ہے کہ کسی کے گناہ اور بدعت کو ظاہر کرنا ہو تو اس کے لیے بھی غیبت کرنا جائز ہے. وہی بات کہ کسی کی برائی سے یعنی دوسروں کو اگر نقصان ہو رہا ہے تو روکا جائے. اور چھٹی اور آخری بات کیا ہے کہ تعریف کرنا، اگر کوئی کسی لقب سے مشہور ہے تو اس کو اس طرح ذکر کرنا جائز ہے. مثلا بعض لوگ ہوتے ہیں لنگڑا، چھوٹے قد والا، اندھا، کسی کو اب اندھا کہنا، اب اس کا اندھاپن ایک عیب ہے، لیکن اب اس کی مثال ہی یہی ہے بتانے کے لیے، آپ کی نیت یہ نہیں کہ اس کی اہانت کرے اور اس کو نقصان دینا چاہیں، تو پھر ذکر کرنے میں کوئی حرج نہیں، کر دیا جائے، لیکن اس سے مراد کیا ہے کہ دل میں یہ بات نہ ہو. اور پھر اسی طرح کچھ اور باتیں ہیں، اللہ تعالیٰ سے پھر یہی دعا کرنی چاہیے کہ اللہ تعالیٰ ہمیں غیبت اور غیبت کے ساتھ دوسری جو ملتی جلتی چیزیں ہیں اس سے روک دے. بلا یغتب بعضکم بعضا ایحب احدکم ان یاکل لحم اخیہ میتا فکرہتموہ واتقوا اللہ ان اللہ تواب الرحیم. اور اللہ سے ڈر جاؤ، بے شک اللہ تعالیٰ توبہ قبول کرنے والا اور مہربان ہے. ایک دفعہ تلاوت سنتے ہیں اس آیت کی. اب تلاوت سننے کا انداز بالکل مختلف ہوگا، آپ نے نہ اپنے نوٹس کو دیکھنا ہے نہ اپنے ترجمہ دیکھنا ہے، آنکھیں بند کر کے ایک ایک لفظ پہ غور کیجئے جو ابھی تک ہم نے اس رکوع میں دیکھے، اور اپنے عمل کے لیے اپنے ذہن کے اندر کچھ سوال و جواب کریے. یہ آپ کا خود احتسابی کا وقت ہے، تدبر کریں گے آپ.
يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض الظن إثم ولا تجسسوا ولا يغتب بعضكم بعضا أيحب أحدكم أن يأكل لحم أخيه ميتا فكرهتموه واتقوا الله إن الله تواب رحيم.